रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन नेकपा एमाले 10 महाधिवेशन आयोजक कमिटिद्वारा पारित। कोरोना संक्रमण बढ़न थालेपछि काठमाडौँ उपत्यका सहित 14 जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय। नेपालमा हिजो थप 1281 जनामा कोरोना भाइरसको संक्रमण। आजबाट दोस्रो मात्राको कोविशील्ड खोप लगाउन शुरू गरिँदै। संक्रमणको दर बढ़दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लकडाउन घोषणा। र त्रिकोणात्मक T20 क्रिकेट अन्तर्गत नेपालद्वारा मलेसिया 9 विकेटले पराजित। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले हिजो संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अधिवेशनको अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेको 10 महाधिवेशन आयोजक कमिटिको हिजो बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन पारित गरेको छ। प्रतिनिधि सभा पुनस्थापना भए पनि मुलुकले राजनैतिक स्थायित्व प्राप्त गर्ने र विद्यमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको निष्कर्ष निकालिएको बैठकपछि पार्टी प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप गेवालीले बताउनुभयो। प्रवक्ता गेवालीले प्रतिवेदनमा नेकपाको 3 वर्ष कार्यकालको समीक्षा गरिनुका साथै पार्टी एकीकरणको मनसाय सही भए पनि केही गलत प्रवृत्ति र पात्रहरूका कारण एकीकरण असफल भएको निष्कर्ष निकालिएको बताउनुभयो।
सभा पुनस्थापना भए पनि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने र वर्तमान समस्याहरूको समाधान हुने सम्भावना एकदमै कम देखिएको कुरामा विशेष जोड़ दिइएको छ। प्रतिवेदनमा नेकपाको 3 वर्ष अवधिको समीक्षा गरिएको छ र निष्कर्ष निकालिएको छ कि एकीकरणको हाम्रो मनसाय सही थियो तर केही गलत प्रवृत्ति र केही गलत पात्रहरूको कारणले एकीकरण असफल भयो। समृद्धिको अभियानलाई तीव्रता दिन तीनै तहका सरकारहरू थप सक्रिय हुनको निम्ति भनिएको छ र कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएको कारणले त्यसका निम्ति कम तयार हुनको निम्ति पार्टी पक्षलाई आह्वान गरिएको छ। सारत प्रतिवेदनले यी निष्कर्षहरू निकालेको छ र विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधिहरू बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनको निम्ति आह्वान गरेको छ। नफर्के त्यो एउटा कारवाहीको विषय भन्ने कुराहरूलाई उल्लेख गरिएको छ।
धेरै प्रतिकूलताका बावजूद पनि 3 वर्ष कार्यकालमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको राजनैतिक प्रतिवेदनको निष्कर्ष पनि निकालिएको पार्टी प्रवक्ता गेवालीले जानकारी दिनुभयो। बैठकले नेताहरू माधव नेपाल, भीम रावल, घनश्याम भूषाल, सुरेन्द्र पाण्डे सहित कर्णाली प्रदेशमा फ्लोर क्रसमा संलग्न 4 प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता गेवालीले जानकारी दिनुभयो।
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टी व्हिपको उल्लंघन गर्ने 4 प्रदेशसभा सदस्य सहित अस्ति स्पष्टीकरण सोधेर चित्तबुद्ध स्पष्टीकरण नदिनुभएका र हाल निलम्बनमा पर्नुभएका तर कर्णाली प्रदेशमा त्यो ढंगको अनुशासनहीन गतिविधि गर्नका निम्ति नेतृत्व गर्नुहुने 4 नेताहरूलाई थप 2 दिनको समय राखेर स्पष्टीकरण सोध्ने समेत पनि निर्णय यो बैठकले गरेको छ।
प्रवक्ता गेवालीले कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तमतयार हुन पार्टी पंक्तिलाई आह्वान गरिएको र पार्टीमा विभाजनकारी गतिविधि बन्द गर्न र पार्टी एकतामा आउन असन्तुष्ट पक्षलाई आह्वान गरिएको पनि बताउनुभयो। बैठकले पार्टीको संगठनात्मक प्रतिवेदन पास गर्दै जेठ मसान्तभित्र सबै कमिटिलाई पुनर्गठन गरिसक्ने, असारमा सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा पालिका र जिल्ला तथा असोजमा प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाएको पनि प्रवक्ता गेवालीले बताउनुभयो। एमाले महाधिवेशन आयोजक कमिटिको अर्को बैठक यही वैशाख 10 गते बस्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। आज 7 गते प्रतिनिधि सभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कंग्रेसको निष्कर्ष छ। कंग्रेस केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकले संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कंग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकले कोरोना संक्रमण महामारीको पछिल्लो चरणमा बढ़दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। विश्व बजारमा उपलब्ध भइसकेको कोरोना विरूद्धको भ्याक्सिन पर्याप्त मात्रामा आयात गरेर हरेक नागरिकलाई भ्याक्सिन हरेक नागरिकको सुरक्षाको व्यापक र द्रुत अभियान सञ्चालन गर्न बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको छ। कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रूपले पालना गर्न आम जनतालाई समेत कंग्रेसले अपील गरेको छ। कंग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको इन्ट्री यही वैशाख 15 गतिभित्र गरिसक्नुपर्ने अन्तिम मिति निर्धारण गरेको छ। क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी जिल्लाको प्रतिवेदन यही वैशाख 17 गते साँझसम्ममा पार्टी केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने बैठकले निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्द प्रसाद ढुंगाना, अजय कुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राख्नु भएको थियो। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। आज दिउँसो 1 बजे पार्टी मुख्यालय पेरिस डाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकमा पार्टी र सरकारको भूमिका तथा समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। यसअघि हिजो बस्ने भनिएको बैठक नेताहरू उपत्यका बाहिर रहेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो उहाँहरूलाई नेपालको संविधान बमोजिम न्याय परिषदको सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार लागि परेको बताउनु भएको छ। ललितपुरस्थित पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले 97 वर्ष पहिले देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अगाडि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको बताउनुभयो। विक्रम सम्मत 1981 स्थापित पाटन माध्यमिक विद्यालयले देशमा धेरै पुस्ता प्रणाली र शासनहरूबीच पुलको काम गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले भवनका लागि सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिनुभयो। उहाँले सरकार समृद्धि प्राप्तिको लक्ष्यमा अघि बढ़िरहेको र त्यसको प्रमुख पक्ष मध्ये शिक्षा पनि एक भएको बताउनुभयो। करिब 18 करोड़ रूपियाँको लागतमा बनेको नयाँ विद्यालय भवनमा 3 ब्लक अन्तर्गत 27 कक्षा कोठा र एउटा प्रयोगशाला समेत रहेको छ। साथै एक सभा हलको प्रबलीकरण समेत गरिएको छ। 2072 सालको भूकम्पपछि जापान सरकारले पुननिर्माणका लागि जिम्मा लिएको कुल 274 विद्यालय मध्ये पाटन माध्यमिक विद्यालय सहित 218 निर्माण पूरा भइसकेको छ। सरकारले कोविड 19 को दोस्रो लहरको जोखिम कम गर्न कोविड 19 प्रभावित शहरी क्षेत्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई संचालन गर्ने सरकारले निर्णय गरेको बताउनुभयो।
काठमाडौँ ललितपुर भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका विराटनगर वीरगंज भरतपुर पोखरा महानगरपालिका इटरी धरान जनकपुर हेटौडा बुटोल घोराई तुलसीपुर नेपालगंज तथा धनगढ़ीमा उपमहानगरपालिका मेची नगर बितामोड दमक राजविराज बनेपा धुलीखेल सिद्धार्थनगर वीरेन्द्रनगर तथा भीमदत्त नगर नगरपालिकामा रहेका शैक्षिक संस्था विद्यालय कलेज ट्युसन सेन्टर तालिम केन्द्रमा सम्मत 2078 साल वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाएका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगत्मक तथा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्ने।
सरकारले होटल तथा रेस्टुरेन्टलाई बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछिको समयमा भने होम डेलिभरी गर्न सक्ने निर्णय गरेको छ। विभिन्न कार्यालय पसलहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर खोल्न दिने सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढ़ी यात्रु नचढ़ाउने मास्क नलगाउने यात्रुलाई चढ़न नदिने र दैनिक सवारी साधनलाई निसंक्रमित तुल्याउनु पर्ने निर्णय पनि गरिएको संचार मन्त्री गुरूङले बताउनुभयो। लामो दूरीको यातायातमा बीच बाटोमा यात्रु चढ़ाउन नपाइने र यात्रुको विवरण अनिवार्य रूपमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनु पर्ने मापदण्ड तय गरिएको मन्त्री गुरूङले जानकारी दिनुभयो। यसैगरी सरकारले सिनेमा हल पार्टी प्यालेस र रंगशाला मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। सार्वजनिक स्थानमा 25 जना भन्दा बढ़ी भेला हुन नपाउने, भौतिक रूपमा उपस्थित भएर सभा सम्मेलन र गोष्ठी गर्न नपाइने, सभा सम्मेलन भर्चुअल माध्यमबाट गर्ने मापदण्ड पनि तोकिएको छ। यसैगरी मेला महोत्सव जात्रा पर्व पास्नी व्रतबन्ध मलामी अनुष्ठान क्रियाकलाप सञ्चालन गर्दा 25 जना भन्दा बढ़ी भेला हुन नपाइने पनि सरकारले निर्णय गरेको मन्त्री गुरूङले बताउनुभयो। नेपालमा हिजो थप 1,281 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 7,548 नमूनाको परीक्षण गर्दा काठमाण्डुमा 505, ललितपुरमा 97 र भक्तपुरमा 32 जनामा संक्रमण पुष्टि भएका मध्ये 98 जना बालबालिका रहेका छन्। 7,254 संक्रमित सक्रिय संक्रमित मध्ये काठमाण्डु, ललितपुर र बाँके जिल्लामा 500 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण हिजो थप 8 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 3,091 पुगेको छ। कोरोना संक्रमणबाट हिजो थप 255 जना निको भएका छन्। हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 2,75,555 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच आजदेखि कोविड 19 दोस्रो मात्राको कोविशील्ड खोप लगाउन शुरू गरिँदैछ। गत माघ 14 गतेदेखि फागुन 10 गतेसम्म कोविड 19 पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख 7 देखि 11 गतेसम्म आफूलाई पाएक पर्ने खोप केन्द्रमा गई खोप लगाउन पाउनेछन्। पहिलो खोप अन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको कोविशील्ड खोपको मात्रा दिइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ। पहिलो मात्रा करिब 18 लाखजनाले लगाएका थिए। खोप शाखाका प्रमुख डाक्टर गौतमले 7 जिल्लाका 40 वर्षदेखि 59 वर्ष उमेर समूहका 1,23,000लाई भेरोसेल खोप लगाइएको जानकारी दिनुभयो। कोरोना संक्रमण न्यूनीकरणका लागि समुदाय स्तरमै पहल थाल्नुपर्ने सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूले बताउनु भएको छ। संघीय संसदको कोविड 19 सम्बन्धमा सरकारले गरेका काम कार्यवाहीको अनुगमन गर्न गठित उपसमितिको हिजो सिंहदरबारमा बसेको बैठकमा विभिन्न अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूले कोरोना संक्रमण दर बढ़दै गए अस्पतालको क्षमता र जनशक्तिले नपुग्ने भन्दै बेलैमा सजग र सचेत रहनुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताउनु भएको छ। नेपाल विद्यार्थी संघको 52 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कंग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइ नसकेको बताउनुभयो। कार्यक्रममा सभापति देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताउनु। नेपाली कंग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र संचालनका लागि नेतृत्व लिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा कंग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढ़िरहेको आरोप लगाउनुभयो। नेपाली कंग्रेसले 14 महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन गरेको छ। हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले क्रियाशील सदस्यताको नामावली वैशाख 15 गतेसम्म पेश गरिसक्नुपर्ने निर्णय गरेको हो। बैठकमा अन्य पार्टीबाट कंग्रेसमा प्रवेश गरेकाहरूलाई वैशाख मसान्तसम्ममा फारम बुझाउने म्याद दिइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हिजो प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पदबाट राजीनामा दिएर प्रदेशसभामा सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको केही समयमै मुख्यमन्त्री पोखरेलले तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो। मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा 168 उपधारा 1 बमोजिम विस्तार गर्नुभएको मन्त्रीमण्डलमा जनता समाजवादी पार्टीका तर्फबाट सन्तोष कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, विजय बहादुर यादव कृषि व्यवस्था भूमि तथा सहकारी मन्त्री र कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको हो। यस्तै मुख्यमन्त्री पोखरेलले सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। नवनियुक्त मुख्यमन्त्री पोखरेलले थप गरेका नवनियुक्त तीनजना मन्त्रीले हिजै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पद तथा गोपनीयताको शपथ गर्नुभएको छ भने राज्यमन्त्री रायमाझीले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पोखरेल समक्ष शपथ लिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ 22 25 गतेसम्म काठमाडौँमा गर्ने भएको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले जिल्ला तहसम्म अधिवेशन यही वैशाख मसान्त, प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ 7 गतेसम्म र महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ 10 गतेसम्म गरिसक्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। अध्यक्षद्वय पशुपति शमशेर राणा र डाक्टर प्रकाश चन्द्र लोहनीको उपस्थितिमा बसेको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ। प्रतिनिधि सभा अर्थ समितिले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेट तयारीका सम्बन्धमा हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेको छ। समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पूँजीगत खर्च कम हुनुका कारण विद्यमान नीतिगत समस्या र आगामी बजेट कार्यान्वयनको विषयमा छलफल गरेको हो। छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले मन्त्रालयले क्षेत्रगत विकास र संघीयता कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा बजेट कार्यान्वयन गरिरहेको बताउनुभयो। उहाँले मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा हिमाली तथा उच्च पहाड़ी जिल्ला केन्द्रित नयाँ कार्यक्रम समेट्न लागि र का लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो। निर्वाचन आयोगले लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनैतिक दलहरूलाई स्पष्टीकरण सहित सफाई पेश गर्न समय दिएको छ। आयोगले हिजो आर्थिक वर्ष 2074-75 2076-77 लगातार आय व्ययको लेखा परीक्षण प्रतिवेदन नबुझाउने 46 राजनैतिक दललाई प्रतिवेदन बुझाउन 7 दिनको समय दिएको हो। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत 5 वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निशुल्क खुवाउने काम आज दोस्रो दिन पनि जारी रहनेछ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुरीले भिटामिन ए 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिका र जुकाको औषधि 1 वर्षदेखि 5 वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत देशभरिका 52,000 केन्द्रबाट 5 वर्ष मुनिका 27 लाख बालबालिकालाई भिटामिन ए र 23,60,000 बढ़ी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। सत्य निरूपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म 3,787 मुद्दा किनारा लगाउने तयारी गरेको छ। आयोगद्वारा हिजो पोखरामा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष गणेश दत्त भट्टले 2052 साल फागुन 1 गतेदेखि 63 मंगिरसम्ममा कुल 63,718 मुद्दा दर्ता भएको जानकारी दिनुभयो। आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको बताउँदै उहाँले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले आयोगको काम कार्यवाहीमा पनि केही न केही असर पारेको प्रश्न पार्नुभयो। आयोगले हालसम्म 747 मुद्दामा निर्णय गरिसकेको बताउँदै अध्यक्ष भट्टले पीड़कले छुटकारा नपाउने बताउनुभयो। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा 4 नवरात्र पर्छन्। अषाढ़ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने अषाढ़ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्दछन्। हनुमान ढोकाको दशैं घरमा भने घटस्थापना गरेर विधिवत पूजा आराधनाका साथ अष्टमीको दिन बलि दिने चलन रहेको छ। चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रूपमा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ। वर्षा र सहकालका देवता सेतु मच्छिन्द्रनाथको रथयात्रा आज गरिँदैछ। रथयात्राका लागि दिउँसो 4 बजे केलटोलबाट देवताको खट दरबार मार्ग स्थित 3 धारा पाठशाला अघि लगिनेछ। जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनु पर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। वैशाख 2 गते काठमाण्डु महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्यको उपस्थितिमा गुठी संस्थान सेतो मच्छेन्द्रनाथका पुजारी रथयात्रा मार्गमा पर्ने संघ संस्थाका प्रतिनिधि हिन्दू र बौद्ध धर्मावलम्बी संस्कृतिविद लगायतको सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी साक्यले जानकारी दिनुभयो। रथयात्रा आज बेलुकी 6 बजे शुरू गरिनेछ। पहिलो दिन आज करिब 7 बजे रथ असनमा लगिराखिन्छ। असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ। बाराको सिमरा औराहाका युवा दुधौरा नदी कटानको सरसफाई अभियानमा जुटेका छन्। घाटमा शव जलाएपछि बाँकी रहेको दाउराले नदी दुर्गन्धित बनाएपछि दाउरा अर्को शव जलाउन मिल्ने गरी भण्डारण गरी नदी सरसफाईमा जुटेको बाराबाट हाम्रा संवाददाता रंजन यादवले जनाएका छन्।
बारा सिमरा औराहाका युवाहरू दुधौरा नदी घाटको सरसफाईमा जुटेका छन्। उनीहरूले घाटमा लास जलाएर बाँकी रहेको दाउराहरूले नदी दुर्गन्धित देखिएपछि सरसफाई अभियान चलाएका हुन्। शव जलाएर बाँकी रहेका दाउरा र मुढाहरूलाई अर्को शवको लागि उपयोग गर्ने उद्देश्यले युवा समूहले खोलाको नजिक बाँकी दाउरा भण्डारण गर्न थालेको एक युवा विनोद सापकोटा बताउनुहुन्छ।
चल्दै आएको परम्परा परिवर्तन चाहिँ हुन्छ, समय लाग्छ। यदि मेरो कुनै कारणवश डेथ भइहाल्यो भने मेरो लागि गाउँघरबाट दाउरा खोजेर मबाट एउटा सांस्कृतिक परिवर्तनको चाहिँ शुरूआत गर्नु, यो हाम्रो अहिले जुन हामीले स्टोरेज गरेका छौँ त्यही दाउरा युज गरेर चाहिँ मेरो दाह संस्कार गर्नु भनेर मैले पहिलो हप्ता नै यहाँ साथीहरूलाई भनिसकेको छु।
शव जलाएर बाँकी रहेको दाउरा अर्को लासलाई प्रयोग गर्नुहुन्न भन्ने धार्मिक परम्परावादी सोचलाई बदल्दै स्थानीयहरू सांस्कृतिक रूपान्तरणमा लागेको स्थानीय युवा सुनिता छेत्री बताउनुहुन्छ।
जुन रहेको दाउरा हुन्छ यो चाहिँ त्यतिकै प्रदूषण भइरहेको यो खोलामा जथाभावी, त्यो भन्दा त बरु त्यसलाई पुनः सदुपयोग गरेको राम्रो हुन्छ जस्तो लाग्छ।
प्रत्येक शव जलाउन 1 ट्रेक्टर दाउरा मुढाहरू सामुदायिक तथा साझदारी वनबाट निशुल्क माग्ने वा किन्ने परम्परा रहि आएको भए पनि अबदेखि 1 ट्रेक्टर डढेको मुढाले धेरै लास जलाउनमा प्रयोग हुने युवा समूहको बुझाइ छ। युवाहरूको यस्तो क्रियाकलापप्रति केही स्थानीयहरूले विरोध जनाए पनि यसले निकट भविष्यमा वातावरण संरक्षण र रूख बिरूवाको जगेर्नामा मदत पुग्ने विश्वास लिएको छ। रंजन यादव, रेडियो नेपाल, बारा।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा सरकारले 1 साताको लकडाउन घोषणा गरेको छ। गैरातीदेखि लागू भएको लकडाउनको समयमा सरकारी कार्यालय तथा अस्पताल, औषधि पसल एवं दैनिक उपभोग्य वस्तुका पसलहरू भने खुल्ला रहनेछन्। यसअघि साता अन्त्यका लागि घोषणा गरिएको कर्फ्यूबाट पनि संक्रमितको संख्या घट्न नसकेपछि 1 साताको लकडाउन गरिएको हो। आइतबार मात्रै नयाँ दिल्लीमा अहिलेसम्मकै बढ़ी 24,462 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ अस्पतालमा बिरामी राख्ने सैया, सघन उपचार कक्ष आईसीयू तथा अक्सिजन ग्यासको अभाव भएको जानकारी दिनुभएको छ। उहाँले आप्रवासी कामदारहरूलाई दिल्ली नछोड्न समेत आग्रह गर्नुभयो। यसैबीच भारतमा पछिल्लो 24 घण्टामा 2,57,000 कोरोना संक्रमित थपिएका छन्। यस्तै 1,757 जनाको पछिल्लो 24 घण्टामा मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिरियाको पाल्मिरामा रहेको सिरियाली विद्रोहीको सैन्य अखडामा भएको हवाई आक्रमणमा कम्तीमा 200 जना विद्रोहीको मृत्यु भएको रूसी समाचार संस्था इन्टरफ्याक्सले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बताएको छ। रूसी हवाई आक्रमणमा विद्रोहीहरूको गोला बारूद, हात हतियार, सवारी साधनहरू पनि नष्ट भएको रोइटर्स समाचार संस्थाले जनाएको छ।
गैर आवासीय नेपाली संघले पुँजी सहित ज्ञान र सिप भित्राई पूर्वाधार लगायतका क्षेत्रको विकास गर्ने उद्देश्यले नेपालमा एनआरएन नेपाल इन्भेस्टमेन्ट फण्ड सञ्चालनमा ल्याएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको 50 करोड़ शेयर लगानी सहित 10 अर्ब अधिकृत पुँजी रहेको नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड सञ्चालनमा आएको जानकारी गराइएको हो। कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैर आवासीय नेपाली संघलाई विदेशमा छरिएर रहेको पुँजीलाई संगठित गरी नेपालमा लगानी भित्राउन लगानी दूतका रूपमा कार्य गर्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री पौडेलले नेपालको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर योजना छनौट गर्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले विदेशबाट आउने लगानी राष्ट्रिय प्राथमिकताको आधारमा हुनुपर्ने, लगानी बैंकिङ प्रणालीबाट आउनुपर्ने र कालो धन हुन नहुनेतर्फ लगानीकर्ताहरू सचेत हुनुपर्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले मुलुकमा क्रमशः लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुहुँदै लगानीकर्ताका लागि आवश्यक सहजीकरण गर्न नेपाल सरकार तयार रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले उद्देश्यपूरक ढंगबाट लगानी केन्द्रित हुनुपर्ने र नेपाल डेभलपमेन्ट फण्डलाई होल्डिङ कम्पनीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राजस्व सचिव रामशरण पुरासैनीले मुलुकको आर्थिक वृद्धि र रोजगारी सृजनाका लागि कम्पनी स्थापना हुनु महत्वपूर्ण प्रयास भएको बताउनुभयो। कार्यक्रममा फण्डका अध्यक्ष उपेन्द्र महतोले जनताले महसुस गर्ने गरी केही महत्वपूर्ण आयोजनाहरू तत्कालै शुरू गर्ने गरी फण्डले काम शुरू गरेको बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायतले फण्ड मार्फत नेपालको आर्थिक विकास र लगानी एवं रोजगारी निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 37.58 अंकले घटेको छ। लगातार दोस्रो दिन पनि घटेको शेयर बजार दुई दिनमा मात्रै 70 भन्दा बढी अंकले घटेको हो। परिसूचक सँगै सोमबारको कारोबार रकममा पनि उल्लेख्य रूपमा कमी भएको छ। आइतबार 35.89 अंकले घटेको शेयर बजार सोमबार थप 37.58 अंकले घटेको हो। यो सँगै नेप्से सूचक सोमबार 2661.94 बिन्दुमा झरेको छ। आइतबार झण्डै 9 अर्ब रूपियाँ बराबरको किनबेच भएको बजारमा सोमबार भने 7.25 अर्ब रूपियाँको मात्रै कारोबार भएको छ। सोमबार विभिन्न 213 कम्पनीहरूका 1,42,00,000 किता शेयर 6,76,00,000 रूपियाँमा किनबेच हुँदा 23 कम्पनीहरूको मात्रै शेयर मूल्य वृद्धि भएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो, भुवन आचार्यबाट पालो भएको छ खेल समाचारको।
ओपनर कुशल भुत्रेल र आरिफ शेखको लगातार उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक टी ट्वेन्टी आई सिरिजको दोस्रो खेलमा मलेसियामाथि 9 विकेटको शानदार जित हात पारेको छ। जितको लागि 110 रनको विजय लक्ष्य नेपालले 12.1 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका ओपनर कुशल भुत्रेल 41 बलमा 3 चौका र 5 छक्का सहित 61 रनमा अवजित रहे। आसिफ शेख 29 बलमा 4 चौका र 1 छक्का सहित 42 रनमा क्याच आउट भए। पहिलो विकेटका लागि कुशल र आसिफले 11.1 ओभरमा 102 रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले शानदार जित हात पारेको हो। लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन्। विजय चौका प्रहार गरेका दिपेन सिंह गैरी 6 रनमा अवजित रहे। कुशल नेदरल्याण्डसँग 62 रनमा आउट हुँदा आसिफ 54 रनमा अवजित रहेका थिए। यी दुई ओपनरले नेदरल्याण्ड विरूद्धको पहिलो विकेटका लागि 12.4 ओभरमा 116 रनको उत्कृष्ट साझेदारी गरेका थिए। कुशल भुत्रेल नेपालबाट टी ट्वेन्टी आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाड़ी बनेका छन्। कुशलले 26 बलमा अर्धशतक प्रहार गरे। पहिलो खेलमा कुशलले 30 बलमा अर्धशतक पूरा गरेका थिए। मलेसियाका बिरान्दीन सिंहले 1 विकेट लिए। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसिया 16.5 ओभरमा 109 रनमा अल आउट भयो। मलेसिया ओपनर सायद आजिदले 24 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 27 रनको योगदान दिए। नेपालको बलिङ सामु मलेसियाका 8 खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका तीव्र गतिका बलर करण केसीले 3 ओभरमा 17 रन खर्चेर 3 विकेट लिए। सन्दीप लामिछाने 3.5 ओभरमा 25 रन खर्चेर 2 विकेट लिए। दिपेन सिंह गैरी, सोमपाल कामी, शाहबब आलम र कुशल मल्लले 1-1 विकेट लिए। नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई 9 विकेटले पराजित गरेको थियो। नेपाल 4 अंकका साथ शीर्ष स्थानमा छ। नेदरल्याण्ड 2 खेलमा 2 अंकका साथ दोस्रो र मलेसिया पुछारमा छ। नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्याण्डसँग खेल्नेछ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अझै बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य एक दुई स्थानमा हावाहुरीका साथै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 87%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:34 भयो भने सूर्यास्त भरे साँझ 6:32 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभाको हिउँदे अधिवेशन अन्त्य, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनैतिक प्रतिवेदन नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटिद्वारा पारित, कोरोना संक्रमण बढ़न थालेपछि काठमाण्ड उपत्यका सहित 14 जिल्लाका शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय, नेपालमा हिजो थप 1,281 जनामा कोरोना भाइरसको संक्रमण, आजबाट दोस्रो मात्राको कोविशील्ड खोप लगाउन शुरू गरिँदै संक्रमणको दर बढ़दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा एक साताको लकडाउन घोषणा र त्रिकोणात्मक T20 क्रिकेट अन्तर्गत नेपालद्वारा मलेसिया 9 विकेटले पराजित। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।